الفاتحة. حضرات التماس ہے کہ ایک مرتبہ پھر سورہ حمد کی تلاوت فرما کر ذاکرہ اہل بیت سیدہ شاہین عیسیٰ رضوی، ذاکرہ اہل بیت صغیر فاطمہ جعفری بنت سید علی متقی جعفری اور مشہور دانشور اور ماہر تعلیم مرحوم میر محمد علی اور سید علی امداد نقوی ابن سید محمد حسن نقوی اور جملہ مؤمنین و مؤمنات مرحومین کی روحوں کو شاد فرمائیں۔ أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الخلائق أجمعين، سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين، واللعنة الدائمة على أعداء الدين أجمعين، أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه، بسم الله الرحمن الرحيم، الله لا إله إلا هو الحي القيوم، لا تأخذه سنة ولا نوم، له ما في السماوات وما في الأرض، صدق الله العلي العظيم. خدا اور حسین کے عنوان سے گفتگو کا سلسلہ جاری ہے، اور اس گفتگو کا سلسلہ قرآن حکیم کی اس آیت کی روشنی میں جاری ہے جسے سید الآیات کا لقب دیا گیا ہے، آیت الکرسی، گفتگو جب بھی مکتب اہل بیت میں شروع ہوگی تو محور گفتگو ایک ہی ہوگا اور وہ ہے اللہ۔ محمد اور آل محمد علیہم الصلاۃ والسلام، کے مکتب میں، مکتب مصطفیٰ میں، مکتب مرتضیٰ میں، مکتب زہرا میں، مکتب حسن میں، مکتب حسین میں، مکتب اہل بیت میں موضوع بس ایک ہے، اور وہ ہے اللہ, توحید حق صمدی. اور یہی قرآن مجید کا موضوع ہے. یہ جملہ بھی آپ حضرات کے اذہان عالیہ میں محفوظ ہوگا جو بارہا میں نے عرض کیا ہے کہ قرآن مجید کا موضوع بس ایک ہے, از اول تا آخر. قرآن مجید کا موضوع ہے توحید. یہ سوال و جواب ذہن سے محو نہ ہونے پائے. جب بھی کوئی پوچھے قرآن کا موضوع کیا ہے, جواب بس ایک ہے, توحید. محمد و آل محمد علیہ الصلاۃ والسلام کے مکتب کا موضوع کیا ہے؟ توحید. ذات حق, صفات حق, اسماء حق, افعال حق, یہ جو معجزے دکھاتے ہیں وہ سب صفات حق کو نمایاں کرنے کے لیے. جتنے معجزات انبیاء علیہ الصلاۃ والسلام نے دکھائے ہیں کس لیے دکھائے ہیں؟ اپنی ذات کو منوانے کے لیے یا نمایاں کرنے کے لیے. کبھی کسی معصوم نے معجزہ نہیں دکھایا. جب بھی معجزہ پیش کیا تو ذات حق کو منوانے کے لیے. ہمیں کوئی قوت و قدرت حاصل ہو جاتی ہے تو ہم وہ پوری قوت و قدرت اپنی ذات کو منوانے کے لیے صرف کرتے ہیں. اللہ کے مخلص اور مخلص بندوں کو جب قوت و قدرت حاصل ہوتی ہے تو وہ تمام قوت و قدرت کو صرف اللہ کی ذات کو نمایاں کرنے کے لیے صرف کرتے ہیں. یہی خود پرستی اور خدا پرستی کا فرق ہے. تو ہمیں یہاں کیا سیکھنا ہے؟ آ کر خود پرستی سیکھنی ہے یا خدا پرستی؟ خدا پرستی. سرکار سید الشہداء ابو عبداللہ الحسین کس لیے اٹھے تھے؟ قیام کس لیے تھا؟ بخاطر خدا, بخاطر امر بالمعروف و نہی عن المنکر. ذرا بھی اس میں ابہام یا اشکال یا اشتباہ یا التباس نہ پیدا ہونے پائے. اہل دنیا, اہل غرض, اہل حوث یہ چاہتے ہیں کہ دنیا کے سامنے معرکہ کربلا اور حضرت سید الشہداء ابو عبداللہ الحسین علیہ الصلاۃ والسلام کا موقف مشتبہ ہو جائے, جو کہ ہو نہیں سکتا. لیکن بہرحال ہمارا فریضہ ہے کہ ہم متنبہ رہیں, بیدار رہیں, ہوشیار رہیں, غافل نہ ہو جائیں. قیام حضرت سید الشہداء صرف اللہ کی خاطر تھا, اور اسی لیے یہ بات ہمیشہ کہی گئی اور ہمیشہ کہی جاتی رہے گی کہ کربلا کی جنگ حق و باطل کی جنگ ہے. اور جو اس بات کو تسلیم نہ کرے وہ باطل ہے. وہ یا خود باطل ہے یا باطل پرست. مکتب حسینی میں مجھے یہاں اس ممبر پر غالباً گزارش کرتے ہوئے 15-16 برس ہو گئے, اور آپ نے محسوس کیا ہوگا کہ گفتگو کا محور ہمیشہ توحید ہی رہتا ہے. और फिर भी लोग हम ही को मुशरिक कहते हैं। ये मुश्किल है कि जो लोग कुफ्र और ईमान को नहीं पहचानते वही तो हजरत अबू तालिब को भी काफिर कहते हैं। एक और बलंतर सलावत माशाल्लाह बिहम्दुलिल्लाह उलमा का भी मजमा है और आप में भी अहले दानिश अहले बसीरत अहले फिक्र हजरात का मजमा है। और ये जुमला भी आपको याद होगा मेरा कि फर्श अज़ाए हुसैन पे जो भी आए आने वाला चाहे दानिश्वर ना हो जाता है तो दानिश्वर हो के जाए। ये फैजान मकतब हुसैनी है, ये फैजान मकतब मुस्तफा है सल्लल्लाहु अलैहि वसल्लम। तो हम मकतबी सतह पे गुफ्तगू कर रहे थे सिफात सबूतिया और सिफात सलबिया की। ये फकरा जो आया ला तअखुज़ुहु सिनतुन वला नौम, कल मैंने गुजारिश की कि ये फकरा कमाल सिफत कयूमियत के बयान के लिए है। कयूम है यानी खुद कायम बिज़ात है और तमाम चीजें तमाम अशिया कायम बिज़ात हक हैं, किसी शय को हजरत हक सुबहानहु व तआला से जुदा होकर कोई इस्तिक्लाल नसीब नहीं है, किसी शय को न कोई फर्द न कोई शय कुछ नहीं, सब कायम बिज़ात हक हैं, सब अल्लाह के सहारे कायम हैं। अल्लाह किसी के सहारे कायम नहीं है। ये लंबी चौड़ी इबारत देखिए, हर जबान की कुछ खूबसूरती होती है, हर जबान की ये जबानें भी नेमतें हैं जो अल्लाह ने हमें अता की हैं। इंसानों ने कोई जबान बनाई नहीं है और जो जबानें बनाई गई हैं वो राइज नहीं हो पाई, बनाई हैं लेकिन वो राइज नहीं हो पाई, वो जबानों पे जारी नहीं, दफ्तरी कामों के लिए कुछ इस्तिलाहों के तौर पे इस्तेमाल होती हैं, इशारात के तौर पे इस्तेमाल होती हैं मखसूस अफराद के दरमियान, लेकिन आम इंसानों की जबान नहीं बन पाती। ये आम इंसानों को जबान की दौलत भी हजरत हक सुबहानहु व तआला की तरफ से मिली है। तो किसी भी जबान से नफरत नहीं करनी चाहिए, जिस तरह किसी इंसान से नफरत नहीं करनी चाहिए उसी तरह किसी जबान से नफरत नहीं करनी चाहिए, और हर जबान में जिक्र हक करना चाहिए, हर जबान में जिक्र हक करना हमारा आपका फरीजा है, कहीं किसी जबान से तासुब न बरता जाए। किसी भी जबान से लिसानी मसाए, ये लिसानी झगड़े, ये जबान के दुनिया पर तकसीम और टकराव, ये भी शिर्क है। शिर्क कुफ्र तौहीद, ये मैं चाहता हूं, ये इसलिए बार बार मेंबर से बयान करता हूं ताकि ये समझ में आ जाए बात कि कलिमा तौहीद और कलिमा शहादत और कलिमा तैयबा सिर्फ नो के जबान तक महदूद ना रह जाए। हमारी समाजी जिंदगी, हमारी मुआशरती जिंदगी, हमारी घर की जिंदगी, हमारी सियासी जिंदगी, हमारी इक्तिसादी जिंदगी, हमारी अखलाकी जिंदगी,
ہر جگہ ہم کلمہ لا الہ الا اللہ کے ترجمان نظر آئیں. میں نے یہ جملہ ہندوستان میں کہا تھا کہ جہاں اردو اور ہندی کا جھگڑا بلا وجہ پلا ہوا ہے. کچھ لوگ اردو سے نفرت کرتے ہیں, کچھ لوگ ہندی سے. ایک صاحب کو مجھ سے سوء ظن تھا, وہ سمجھتے تھے میری وہ اردو سمجھ کر جسے اردو والے بھی اردو نہیں مانتے کہ اس شخص کو ہندی سے کوئی لگاؤ نہیں ہوگا. بلا وجہ سوء ظن تھا. میں نے کہا دیکھیے ہندی بہت اچھی اور بہت خوبصورت زبان ہے. جس زبان میں امرت اور آدرش جیسے شبد ہوں وہ زبان کبھی مر نہیں سکتی. آدرش کس زبان کا لفظ ہے, کتنا خوبصورت لفظ ہے. امرت کس زبان کا لفظ ہے, بہت خوبصورت لفظ ہے. پھر عام طور پہ لوگ سمجھتے ہیں کہ جناب والا ہندی زبان میں صرف وہ حروف زیادہ ہیں جو سننے میں یا بولنے میں ذرا مشکل معلوم ہوتے ہیں, جیسے ڑے ہے یا ڈال ہے, اس طرح کے کلمات. میں نے کہا نہیں, زبان پر اگر آپ کو اقتدار ہو تو اسی زبان میں شیتل, کمل, مدھر, بسنت, اس طرح کے الفاظ بھی ہیں اور گنتی کے نہیں بہت الفاظ ہیں. کسی بھی زبان سے تعصب برتنا شرک ہے, توحید کے خلاف ہے. توجہ فرما رہے ہیں آپ. اب کچھ لوگوں کو فارسی زبان سے چڑا ہے, بلا وجہ تعصب ہے. ایک عجیب اختلاف ہے, کوئی کہتا ہے اللہ حافظ, کوئی کہتا ہے خدا حافظ, اور خدا حافظ کہنے والوں کو ایسی نظر سے دیکھتے ہیں جیسے کوئی گناہ کر رہے ہیں. فارسی میں کیا حرام ہے ذکر خدا کرنا؟ فارسی میں حرام ہے ذکر خدا کرنا؟ یہ کون سا رویہ ہماری زندگی میں آ گیا ہے؟ اللہ حافظ اچھا کلمہ ہے, اللہ مبارک مقدس کلمہ ہے, حافظ مبارک مقدس کلمہ ہے, بہتر ہے کہ اللہ حافظ کہا جائے. لیکن اگر کوئی خدا حافظ کہتا ہے تو اس سے نفرت نہیں کرنی چاہیے. فارسی زبان میں جتنے بھی الفاظ ہیں, خدا کی قسم لفظ خدا حسین ترین لفظ ہے. لفظ خدا, یہ جو لمبی چوڑی عبارت ہم کہتے ہیں نا, ایک وہ واجب الوجود جس کی ذات پر سب قائم ہو اور اس کا سہارا کسی پر نہ ہو, سب کا سہارا اس پر ہو, یہ پورا مفہوم ایک لفظ خدا میں موجود ہے. خدا کسے کہتے ہیں؟ خدا کسے کہتے ہیں؟ لفظ خدا میں, ایک لفظ خدا میں, یہ سے حرفی کلمہ خے دال الف, اس لفظ خدا میں ایک لمبی چوڑی عبارت چھپی ہوئی ہے. خدا یعنی وہ جس کے بارے میں سوال کی گنجائش ہی نہیں ہے کہ اس کا بنانے والا کون ہے. ہر چیز خدا نے بنائی تو خدا کا بنانے والا کون ہے؟ اس کا مطلب آپ لفظ خدا ہی نہیں سمجھے. خدا تو کہتے ہی اسے ہیں جس کا کوئی بنانے والا نہ ہو. دست ادب جوڑ کے عرض کر رہا ہوں, میں کوئی سیاسی گفتگو نہیں کر رہا ہوں. کسی جملے پہ شاید کسی صاحب نے کہا کہ آپ سیاسی موضوعات پہ بھی گفتگو ہونے لگی ہے. سیاسی موضوعات زندگی سے جدا نہیں ہو سکتے. میں توحید پہ گفتگو کر رہا ہوں, لیکن چاہتا یہ ہوں کہ یہ لا الہ الا اللہ کا کلمہ ہمارے رگ و ریشے میں خون کی طرح دوڑنے لگے. سندھی زبان بولنے والے غیر سندھیوں سے نفرت نہ کریں, اردو زبان بولنے والے سندھیوں سے وحشت نہ کریں, گجراتی زبان بولنے والے کچھی زبان بولنے والوں سے وحشت نہ کریں, انگریزی زبان بولنے والے سواحلی زبان بولنے والوں سے وحشت نہ کریں. یہ انسان ہے اور ایک انسانی زبان میں گفتگو کر رہا ہے. جا جس طرح انسانوں سے نفرت نہیں کر جائز ہے، یہ اللہ کی مخلوق ہے، اللہ نے زندگی عطا کی ہے، اللہ نے اسے جسم دیا، اللہ نے اسے روح دی، آپ نے اس کو روحانی اذیت دے سکتے ہیں نہ اسے جسمانی اذیت دے سکتے ہیں۔ مگر آخری پیغام نبی خاتم سید المرسلین نبی رحمت رسول رحمت کا آخری پیغام کیا تھا؟ آخری حج میں جو خطبہ ارشاد فرمایا تھا، کیا ارشاد فرمایا تھا؟ بہت دہرایا جاتا ہے مگر اس پہ عمل کتنا ہوتا ہے؟ مکے میں آپ نے جب خطبہ ارشاد فرمایا ہے آخری حج میں، تو ایک لاکھ یا ایک لاکھ سے اوپر مجمع تھا۔ سوال کیا کہ یہ کون سا دن ہے آج؟ کہا حرمت والا دن ہے۔ یہ مہینہ کون سا ہے؟ کہا حرمت والا مہینہ ہے۔ کہ یہ سرزمین جہاں کھڑے ہیں ہم، یہ کون سی سرزمین ہے؟ کہا حرمت والی سرزمین ہے۔ کہا خدا کی قسم جس طرح یہ سرزمین حرمت والی سرزمین ہے، جس طرح آج کا دن حرمت والا دن ہے، جس طرح یہ مہینہ حرمت والا مہینہ ہے، اسی طرح ایک مسلمان کی جان، اس کا مال، اس کی عزت و آبرو دوسرے کے لیے حرام ہے، حرمت رکھتی ہے۔ یعنی ایک مسلمان کو دوسرے مسلمان کی جان، ایک مسلمان کو دوسرے مسلمان کا مال، ایک مسلمان کو دوسرے مسلمان کی عزت کا احترام بخاطر خدا کرنا چاہیے۔ توحید اور شرک کے مسئلے کہاں تک ہیں؟ ہمارے گھر پہ لوگ آتے ہیں مہمان، ہم ان کی عزت اس لیے کرتے ہیں کہ ان سے فائدہ وابستہ ہے، یہ ہمارے دوست ہیں اس لیے احترام ضروری ہے، یہ ہمارے عزیز ہیں اس لیے احترام ضروری ہے، ان سے ہمارا کام کبھی پڑ سکتا ہے اس لیے احترام ضروری ہے، یہ ہمارے گھر آئے ہیں اپنی عزت کا خیال کرنا ہے، ان کی عزت کا خیال ہو یا نہ ہو ہمیں اپنی عزت کا خیال کرنا ہے، اس لیے ہمیں ان کی میزبانی اچھی کرنی چاہیے۔ یہ سب شرک کی باتیں ہیں۔ اپنی عزت کے لیے ان کا احترام کریں یا ان کی خاطر احترام کریں، نہیں، خدا کا ایک بندہ ہمارے گھر آیا ہے، یہ انسان ہے، یہ مخلوق ہے، خدا کا بندہ ہے، یہ ہمارے گھر آیا ہے۔ ہم کون ہیں؟ اللہ کے بندے ہیں۔ ایک اللہ کے بندے کو کیا زیب دیتا ہے؟ اللہ کریم ہے تو ہمیں اس کے ساتھ کرم سے پیش آنا چاہیے۔ جب تک اس سطح پر یعنی ہاتھ مصافحے کے لیے آگے بڑھے تو قربتن اللہ، کسی کے سامنے ایک کپ چائے پیش کرے تو قربتن اللہ، تب حق ادا ہوگا کلمہ لا الہ الا اللہ کا۔ اور جب یہ سطح ہوگی تو پھر نفرت کی گنجائش کہاں ہے؟ کہاں ہے نفرت کی گنجائش؟ اب بھی آپ کہہ سکتے ہیں کہ مذہب نفرت سکھاتا ہے؟ توحید سے انسانیت کو نقصان پہنچا ہے؟ توحید کے تقاضوں کو نظر انداز کر دینے نے ہم کو ہلاک کر دیا، ہلاک ہو گئے اللہ کو نظر انداز کرنے پر۔ اللہ کو نظر انداز نہ کرنا اور ہر مرحلے پر اللہ کا لحاظ کرنا، اسی کا نام تقویٰ ہے۔ تقوا کسے کہتے ہیں؟ ڈرنے کو۔ کس ڈکشنری میں لکھا ہے آپ بتا دیجئے؟ تقوا کے معنی ڈرنے کے؟ ہرگز۔ تقوا کا بہترین ترجمہ یہ ہے کہ اللہ کا لحاظ رکھو، بولو تو اللہ کا لحاظ رکھو، نظر اٹھاؤ تو اللہ کا لحاظ رکھو، किसी की बात सुनो तो अल्लाह का लिहाज रखो, वो बात सुनो कि जो अल्लाह के रूबरू भी सुन सको, वो बात ना सुनो कि जो अल्लाह को पसंद नहीं है, वो बात कहो जो अल्लाह को पसंद है, वो बात ना कहो जो अल्लाह को पसंद नहीं है। किसी को देख के मुस्कुराओ तो अल्लाह के लिए, किसी को देख के तेवरियों पे बल आए तो अल्लाह के लिए, यह है तौहीद। मुस्कुराना सिफत जमाल हक का तकाजा है, इंसान इलाही का मुस्कुराना सिफात सुबूतिया का मजहर है, और इंसान इलाही का किसी दुश्मन खुदा को देखकर तेवरी बदल लेना सिफात सुबूतिया के मुकाबले में सिफात सलबिया का इजहार है। अब समझे आप सिफात की बहस कहां तक पहुंचती है। ये सिफात सुबूतिया और सिफात सलबिया की बहस यूं ही कर रहा हूं मैं, मकतबी बहस है, दीनियात दोहरा रहा हूं। खुदा जजाए खैर अता फरमाए उन वालिदैन को जो अपने बच्चों को शुरू ही में ये सबक सिखाते हैं। खुदा का शुक्र है मैं उस मुआशरे में परवान चढ़ा जहां हमारे हम उम्र तमाम बच्चे जब उम्र 2.5 साल और 3 साल थी तो तुतलाती हुई जबान से सिफात सुबूतिया और सिफात सलबिया रटा करते थे, हैं? और अब बच्चे आमतौर पे अपने घरों में जायजा लीजिएगा, अंग्रेजी की बच्चों की नज़में तो याद होंगी बच्चों को, मगर सिफात सुबूतिया और सिफात सलबिया याद हैं नहीं याद हैं? ये जिम्मेदारी किसकी है, माँ बाप की है या नहीं, मुआशरे की जिम्मेदारी है या नहीं? ये जो बचपन से रटाया जाता है इसका असर कुछ ना कुछ होता है। मुमकिन नहीं है कि लफ्ज़ हो और उसका असर ना हो, मुमकिन नहीं है कि इल्म हो और उसका कोई अमली समारा ना हो। ये कई रोज से अर्ज कर रहा हूं, हर इल्मी यूनिट, हर मालूमा, हर एक इल्म, हर एक इत्तला, हर एक इंफॉर्मेशन कोई ना कोई अमली समारा रखती है। ये बचपन में अल्लाह और ला इलाहा इल्लल्लाह और मुहम्मदुन रसूलुल्लाह और अलीयुन वलीयुल्लाह और ये बचपन में या हुसैन सुने, हमें नाज है, ये जुमला मेरा नहीं है, किसी आम अजादार का जुमला है, और जब से मैंने सुना है मैं फख्र करता हूं, उस कौम का फर्जंद हूं जिसमें ये शऊर बेदार है। एक आम अजादार ने मुझसे आके कहा, मौलाना हमारे बच्चे मां बाप का नाम बाद में याद करते हैं, या हुसैन पहले याद करते हैं। पहचानो कि हम कौन हैं। खुदा की कसम हमारे बच्चे मां का नाम बाद में याद होता है, बाप का नाम बाद में याद होता है, हुसैन और ज़ैनब। अजरुकुम अला अल्लाह, ये मकाम फ़ख़्र है। जिन्हें ये दौलत नसीब नहीं आए उन्हें जेब देता है कि हमारे वजूद पर हसद करें। और इसका बस एक असर दिखा दूं मैं आपको, आज भी पूरी दुनिया में, पूरी दुनिया में एक दहशत पसंदी है और दहशतगर्दी है और पता नहीं क्या क्या है, बेअमनी है, बेचैनी है। खुदा की कसम आज तक कोई एक भी हुसैन का आजादार जुल्म और दहशत गर्दी का दाग उसके दामन पे लग नहीं सका। नहीं लग सका और लग भी नहीं सकता, लग भी नहीं सकता, क्योंकि बचपन से गहवारे से मां की छाती से जो दूध मिलता है वो दूध वो होता है जो या हुसैन या हुसैन या हुसैन। के साथ परवान चढ़ता है। क्या मुबारक दूध है उन माओं के, क्या मुबारक वजूद है उन माओं का, क्या मुबारक वजूद है उन घरानों का जहां हुसैन का जिक्र होता है। हुसैन जो बकौले अल्लामा इकबाल, जिन्होंने अपने खून पाक से सहरा पर भी नक्श लिखा तो ला इलाहा इल्लल्लाह का नक्श। हुसैन के मुकाबले में अब जो भी आएगा, किसके मुकाबले में आ रहा है? ला इलाहा इल्लल्लाह के मुकाबले में आ रहा है। ला इलाहा हुसैन का मुकाबला करना ला इलाहा का मुकाबला करना है, ये याद रखिएगा। खूब सोच लीजिए, समझ लीजिए, तारीख पढ़ लीजिए, और तारीख वो तारीख पढ़िए जो कुरान की रोशनी में लिखी गई हो। और अगर अब तक नहीं लिखी गई कोई मुकम्मल तारीख तो लिखने की कोशिश कीजिए, लिखने की कोशिश कीजिए। यह बात मैंने गालिबन पहली मजलिस में अर्ज की थी, लेकिन फिर वो बात आगे नहीं बढ़ सकी, चूंकि एक साथ कई मौजूआत मिंबर पर सामने आ जाते हैं, बल्कि कई मौजूआत छिड़ जाते हैं। गुफ्तगू की कैफियत ही यह है कि अल हदीथ रूशुजून गुफ्तगू के बहुत से शोबे होते हैं, बहुत सी शाखें होती हैं। एक अहम बात मैंने अर्ज की थी कि जितने उलूम हैं, उलूम इस्लामिया की मैं बात कर रहा हूं इस वक्त, वो भी अफसोस ये है कि उसमें अक्ल बशरी का दखल ज्यादा हो गया और बरकात वही का दखल कम हो गया, कुरान से दूर हो गए, कुरान से बहुत दूर हो गए, बहुत दूर हो चुके हैं। अगर कुरान से दूर न हुए होते तो ये सब तासुब ना होता, लिसानी तासुब, नस्ली तासुब, इलाकाई तासुब। किसी इंसान को किसी दूसरे इंसान से नफरत करने का हक हासिल नहीं है, किसी अहले जबान को दूसरे अहले जबान से नफरत करने का हक हासिल नहीं है, किसी इलाके के इंसान को दूसरे इलाके के इंसान से नफरत करने का हक हासिल नहीं है। यही शुऊर अगर बेदार हो जाए तो मुल्क के खुदा की शहरियत हासिल हो जाए। मुल्क खुदा जोग्राफियाई सरहदों में मुनकसिम नहीं है। मुल्क खुदा जोग्राफियाई सरहदों में मुनकसिम नहीं है। बार बार लोग कह रहे हैं मुल्क खुदा की तशरीह कीजिए। मुल्क खुदा की तशरीह आसान भी है और मुश्किल भी। आसान तो इस कदर है कि एक जुमले में समझ में आ सकती है, जो समझने वाले हैं वो समझ चुके और समझे हुए हैं। एक सलावत पढ़ दीजिए मोहम्मद। यहां तशरीफ ले। मुल्क खुदा की तरफ दावत देने वाले एक के बाद एक उलमा का इजाफा होता जा रहा है। परवरदिगार इन तमाम हजरात को अपनी खास हिफ्ज़ और अमान में रखे। खास तौर से मैं जब अपने बिरादर अजीज हुज्जतुल इस्लाम वल मुस्लिमीन मौलाना सैयद शहनशाह नकवी साहब को देखता हूँ, तो बहुत खुश होता हूं। ये आप हजरात के दरमियान अमानत है इमाम हुसैन की, इनका बहुत लिहाज कीजिएगा। और ये तमाम बिरादरान जो यहां तशरीफ फरमाए, शहनशाह साहब में अच्छी कायदाना सलाहियतें हैं। जवानों के लिए मैं खसूसियत से कहता हूं कि इनकी बातों को सुनें, समझें और उलमा पर अपना हुक्म नाफिज न करें, उलमा के अवामिर की पाबंदी करें। इसलिए नहीं, ये सब आपकी तरह इंसान है, मासूम भी नहीं है, गैर मासूम है, मगर मकतबे मासूम के तर्जुमान हैं। मकतबे मासूम के तर्जुमान हैं, ये सब खादिम हैं इमाम हुसैन के, खिदमत गुजार हैं, नौकर हैं इमाम हुसैन के। आपका फर्ज है कि इन्हें कायद समझें, इनका फर्ज है कि ये अपने को नौकर समझें। हाँ, कहीं ऐसा ना हो गर्दन कज हो जाए, गुरूर पैदा हो जाए, तकब्बुर पैदा हो जाए, खुद को कुछ समझ, कुछ ना समझिएगा अपने को, सिवाय इसके कि दुआ करते रहिए परवरदिगार मुझे इमाम हुसैन का अच्छा नौकर बना दे, माबूद मुझे इमाम हुसैन का सच्चा अच्छा खाकसार खिदमत गुजार बना दे, बस। लेकिन इमाम हुसैन की खिदमत गुजार ही आपके कायद हो सकते हैं। इमाम हुसैन के जो खिदमत गुजार हैं, यही पूरी पूरे आलम बशरी के क़ियादत इन्हीं का हिस्सा है, इन्हीं का हिस्सा है। और आज नहीं कल, कल नहीं परसों, बहुत जल्द वो जमाना आने वाला है जब दुनिया चाहे या ना चाहे, पसंद करे या पसंद ना करे, तमाम आलम बशरी बस एक परचम के नीचे जमा हो जाएगा और वो परचम मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। एक सलावत पढ़ दीजिए मोहम्मद। एक और सलावत पढ़ दें। बहरहाल ये बातें ज़हन आली में रहें कि मुसलसल तौहीद की गुफ्तगू, मुसलसल अल्लाह की गुफ्तगू, मुसलसल सिफात सुबूतिया की गुफ्तगू, मुसलसल सिफात सलबिया की गुफ्तगू, ये मोहम्मद और आले मोहम्मद की गुफ्तगू, ये किस लिए है? ताकि हम तौहीद में रासिख हो जाएं, ताकि हम हक और बातिल में वाकयान फर्क करने वाला शऊर पैदा कर लें, हम कभी बातिल के लिए राजी ना हो, कभी हक से नाराज ना हो, कभी बातिल के लिए रजा की दुआ ना करें, कभी हक को सलाम करने से गुरेज ना करें। कभी बातिल के लिए रजा की दुआ ना करें। बातिल से कोई राजी हो सकता है? जब आप राजी होने के लिए तैयार नहीं है तो खुदा से क्यों कहते हैं परवरदिगार तू राजी हो जा? दोहरा मेयार तौहीद के खिलाफ है। ये भी एक जुमला याद रखिए, अमली अखलाक अमली, कलमे ला इलाहा इल्लल्लाह को घोल के आब हयात की तरह जिंदगी में जारी और सारी कर दीजिए। ये कलमा रोशनाई से लिखा हुआ कागज पे खुश कलमा ना हो, कलिमा ला इलाहा इल्लल्लाह खुद आब हयात है, तो इसे अपनी जिंदगी का असली जौहर बना लीजिए। जब कलिमा ला इलाहा इल्लल्लाह जिंदगी का असली जौहर होगा, तो देखिए ये जिंदगी कैसी फिरदौस बदामा जिंदगी होगी, कैसी बहिश्त सामा जिंदगी होगी, हर घर बहिश्त का नमूना होगा। खुदा की कसम, खुदा की कसम, कलिमे ला इलाहा इल्लल्लाह से वाबस्ता तो हों। बहुत पहले एक मिसाल अर्ज की थी, फिर अर्ज कर देता हूं, ये मिसालें बार बार दोहराने की हैं। आप हजरात अपनी औलाद को अपनी औलाद समझते हैं और उसकी तरबियत करते हैं अपने बुढ़ापे का सहारा समझकर, और कभी नहीं सोचते कि अपनी औलाद की तरबियत करना अपने बुढ़ापे का सहारा समझकर ये शिर्क है। क्या है? शिर्क है, ये तौहीद के तकाजों के खिलाफ है। समझ रहे हैं हजरात? हाथ में कोड़ा या छड़ी लेकर शिर्क और तौहीद का सबक पढ़ाने वाले सुने, सुने। तौहीद किसे कहते हैं? कुरान मजीद आपको तौहीद के किस मेयार पर देखना चाहता है? अपनी औलाद को आप अपनी औलाद समझते हैं, अपने पैसे को अपना पैसा समझते हैं, अपनी गाढ़ी कमाई का नतीजा समझते हैं? कितने हैं दुनिया में मेहनत करने वाले जो जितनी मेहनत करते हैं उतना उन्हें नहीं मिल पाता? तो मालूम हुआ कि सिर्फ आपकी मेहनत ही काफी नहीं है दौलत कमाने के लिए, किसी का लुत्फ भी शामिल हाल होना जरूरी है। किसी का लुत्फ भी शामिल हाल होना जरूरी है, इसलिए हमेशा उस लतीफ व खबीर पर तवक्कुल जरूरी है, उस पर भरोसा जरूरी है। खास तौर से अहले ईमान की बात है। ये मिसाल न दीजिएगा फुला काफिर, फुला मुशरिक, फुला बुतपरस्त, फुला मुलहिद, फुला दहरिया, देखिए कितना सरमायादार है। हाँ वो है सरमायादार, आप मोमिन हैं, आपकी जिंदगी का मेयार कुछ और है, आपकी जिंदगी के तकाजे कुछ और हैं, आपका मुआमला ही अलग है। आपका रजिस्टर अलग है, आपका खाता अलग है। अब इससे ज्यादा आसान लफ्ज मुझे मालूम नहीं। आप अहले तौहीद हैं, अहले ला इलाहा इल्लल्लाह, आप अहले ला इलाहा इल्लल्लाह हैं, इसलिए आपकी नजर हर मामले में अलग होनी चाहिए। आप अपनी औलाद को समझें कि यह अल्लाह की दी हुई कोई अमानत है, और औलाद की तरबियत इस तरह करें कि खुदा को जवाब देना है, मैंने तुम्हें एक बेटा दिया था, उसको बिगाड़ा या बनाया, उसे हमारा बंदा बनाया या हमारे गैर का बंदा बना दिया? हमने तुम्हें इतनी दौलत दी थी, तुमने इधर उधर अपने ऐशो इशरत के लिए सर्फ किया, इस बच्चे की तरबियत के लिए सर्फ नहीं किया? यानी अपना अपना कमाया हुआ पैसा अपने बच्चे पर सर्फ करें इस नीयत से कि ये पैसा अल्लाह ने दिया है, ये बच्चा अल्लाह ने दिया है, हम अल्लाह के लिए ये खर्च कर रहे हैं, तो ये अमल हो जाएगा तौहीद का नतीजा। और अगर सोचेंगे ये बेटा मेरा है, ये पैसा मेरा है, मैं इस पर खर्च कर रहा हूं, ये बेटा बुढ़ापे में मेरे काम आएगा, तो ये शिर्क है, कुफ्र है। समझ में आ रही है बात? समझ में आ रही है बात? शिर्क और कुफ्र का मेयार क्या है? तौहीद और शिर्क का मेयार क्या है? दौलत जो कुछ भी अल्लाह ने दिया है, बेटा किसने दिया? अल्लाह ने दिया। इसलिए कि मिसाल बिल्कुल वाजे है, जैसे मेहनत करने वाला बेपनाह मेहनत करता है, लेकिन जब तक लुत्फ शामिल ना हो उस वक्त तक सरमाया नसीब नहीं होता। उसी तरह बहुत से लोग दुनिया में औलाद की आरजू रखते हैं, खूब कोशिशें करते हैं औलाद के लिए, लेकिन बाज़ हजरात को औलाद नसीब नहीं होती। यहां भी यही है, माँ बाप इल्लत तामा नहीं है। हक सुबहानहू व तआला का लुत्फ जब तक शामिल ना हो, उसकी रजा शामिल ना हो, उसकी मशीयत शामिल ना हो, औलाद नहीं मिल सकती। न दौलत मिल सकती है अम्र इलाही के बगैर, न औलाद मिल सकती है अम्र इलाही के बगैर। और इसीलिए कुरान मजीद ने ये कहा कि अल माल वल बनून ज़ीनतुल हयातिद दुनिया, ये माल, ये धन दौलत और ये औलाद, ये हयात दुनिया की जीनत हैं। वल बाकियात الصالحات خير عند ربك ثوابا وخير عملا, और तुम्हारी नेकियां ही अल्लाह के नजदीक सजावार सवाब हैं और यही सरमाए उम्मीद हैं। अमल का लफ्ज है अमल, व खैर अमल। इंसान औलाद से उम्मीद न रखे, खुदा से उम्मीद रखे। औलाद से उम्मीद रखना शिर्क है, खुदा से उम्मीद रखना तौहीद। और वादे कर दूं, और वादे कर दूं, और वादे कर दूं, वाकई ये हमारे यहां मुहावरे में दाखिल हो गया है और हम सोचते नहीं कि क्या कह रहे हैं। बच्चों पे खर्च करते हैं, अच्छे अच्छे स्कूलों में पढ़ाते हैं और बड़ी बड़ी फीस देते हैं और फिर समझाते भी रहते हैं, देखो ये बेटा हमारे पास जो कुछ है हम सब आप पे खर्च कर रहे हैं, हमारा बुढ़ापे का ख्याल रखिएगा। हर मरहले पे ये एहसान जताते हैं बच्चों पे और बच्चों से उम्मीद लगाते हैं और वाकई दिल में उनसे उम्मीद भी लगी होती है। ये सब शिर्क है, सब शिर्क है। ये अल्लाह के दी हुई एक वदियात है, एक अमानत है। ये पैसा अल्लाह ने दिया है, अल्लाह ने कहा है कि औलाद की तरबियत करो, तो हम अल्लाह की खातिर तरबियत कर रहे हैं। जब काम कर रहे हैं अल्लाह की खातिर, तो अजर अल्लाह देगा या बेटा? कौन देगा अजर? अल्लाह देगा ना, बेटा नहीं देगा अजर। इसीलिए बहुत सी मिसालें, सैकड़ों हजारों मिसालें कि बहुत लायक माँ बाप के बहुत नालायक बच्चे निकले। लायक माँ बाप, बच्चे नालायक। माँ बाप ने तालीम में तरबियत में कोई कमी नहीं की बजायर, और जब बड़े हुए, बाप हॉस्पिटल में पड़ा है कराची में, बेटा न्यूयॉर्क में ऐश कर रहा है। माँ लाहौर में पड़ी हुई है, बेटी जो है वो लंदन में ऐश इशरत की जिंदगी बसर कर रही है। और अब तो सलाम का दौर ही नहीं रह गया है, टेलीफोन भी उठा के इधर से ये अपने अंदाज में हाय कर रहे हैं, वो अपने अंदाज में हाय कर रहे हैं। वो उधर से कह रहे हैं हाय डैडी, ये कह रहे हैं हाय बेटा। सलावत पढ़ दीजिए मोहम्मद वाले। एक और सलावत पढ़ दीजिए। दोनों तरफ की हाय अजीब हाय है ना? ये हाय हाय क्यों हो रही है? खुदा फरामोशी, हक फरामोशी। हम अपनी आम जिंदगी में अहले तौहीद नहीं रह गए। रस्मन नमाजें पढ़ते हैं, रस्मन अजाने होती हैं, रस्मन रोजे रखे जाते हैं, रस्मन हज पे जाते हैं या स्टेटस सिंबल के तौर पे हज पे चले जाते हैं। खुदा की खातिर
انسان موحد کی انسان الہی کی ہر سانس خدا کی خاطر ہونی چاہیے، مسکرائے تو خدا کے لیے، تیوری پہ بل آئے تو خدا کے لیے، یہ شان ہونی چاہیے۔ یہ ہے معنی توحید کے۔ یہ توحید کی شان ہمیں کہیں نہیں ملتی۔ یہ توحید کی شان اگر کہیں ملتی ہے تو صرف محمد و آل محمد کے۔ ثبوت کہاں؟ تقوی میں نے ابھی عرض کیا تھا، تقوی کے معنی کیا ہے؟ اللہ کا لحاظ رکھنا۔ اور پروردگار تمام علماء کو سلامت رکھے، ہمارے برادر عزیز القدر جناب حجت الاسلام والمسلمین مولانا سلمان نقوی صاحب بھی تشریف فرمائے، انہوں نے تائید فرمائی تھی۔ اب اگر غلط تائید کی تو ان کا دامن پکڑ لیا۔ میں نے گریبان نہیں کہا ہے، جتنا کہا اتنا کیجیے گا، گریبان نہ پکڑیے گا، دامن پکڑیے گا۔ انہوں نے کہا تقوی کے معنی ڈر کے نہیں ہے، تقوی کے معنی اللہ کا لحاظ رکھو، لحاظ رکھو، خیال رکھو۔ حضرت امام خمینی رضوان اللہ تعالی علیہ، ان کا ایک جملہ ہے، ظاہر ہے یہ جملہ، یہ مضمون حضرت ختمی مرتبہ صلی اللہ علیہ وآلہ وسلم کی حدیثوں سے اور معصومین کے ارشادات ہی سے مقتبس ہے، اقتباس ہے۔ فرماتے ہیں در محضر خدا گناہ نہ کنید، خدا کے سامنے گناہ نہ کرو، خدا کے محضر میں گناہ نہ کرو، خدا کی آنکھوں کے سامنے گناہ نہ کرو، خدا کی بارگاہ میں، خدا کی بزم میں، خدا کی مجلس میں، خدا کے سامنے گناہ نہ کرو، در محضر خدا گناہ نہ کنید۔ یہ جملہ کہاں سے آیا؟ یہ جملہ، اس کے پیچھے صفات ثبوتیہ کا شعور بھی ہے، صفات سلبیہ کا بھی۔ صفات سلبیہ کیا ہے؟ اللہ کسی جگہ پر محدود نہیں ہے، اللہ کسی جہت میں نہیں ہے، اللہ کسی ایک محل میں نہیں ہے۔ جب یہ سب معلوم ہوگا تب یقین حاصل ہوگا کہ اللہ ہر جگہ ہے، اور جب اللہ ہر جگہ ہے تو گویا ہم اللہ کی نظر میں ہر جگہ ہیں، سو رہے ہوں تو، جاگ رہے ہوں تو، جنگ کی حالت میں ہوں تو، صلح کے زمانے میں ہوں تو، شہر میں ہوں، صحرا میں ہوں، بحر و بر میں کہیں ہوں، ہم اللہ کے حضور میں۔ وہ صفات سلبیہ کا شعور یہ بتاتا ہے کہ یہ کائنات، یہ عالم سب محضر حق ہے۔ تو وہ کہتے ہیں در محضر خدا گناہ نہ کنید، اللہ کے محضر میں گناہ نہ کرو۔ گناہ نہیں کریں گے تو کس بنا پر؟ اس لیے کہ ہر جگہ اللہ کا لحاظ رہے۔ یہ کہاں ہمیں نظر آتا ہے کہ ہر جگہ اللہ کا لحاظ رکھا گیا ہو، برتا گیا ہو، کہاں نظر آتا ہے؟ دیکھیے بعض حالات ایسے ہوتے ہیں جہاں کتنا ہی ہوش مند انسان ہو، کتنا ہی بردبار ہو، کتنا ہی متحمل مزاج ہو، کتنا ہی بڑا کلیجہ رکھتا ہو، مگر وہ حالات ایسے ہوتے ہیں کہ غیظ و غضب اور طیش کی کیفیت میں پورا ایک وجود ایک کیفیت میں ہوتا ہے۔ بہت مشکل ہے وہاں کوئی اور لحاظ پیدا کرنا۔ سمجھ رہے ہیں؟ بے پناہ غصہ ہو کسی کو، غصہ، غصے میں انسان سب کچھ بھول جاتا ہے، عام طور پہ عام بشری کمزوریوں میں سے۔ بے پناہ غصہ ہو تو انسان اپنی حقیقت کو بھول جاتا ہے، وہ کیا ہے؟ سامنے والے کو بھول جاتا ہے، کون ہے، کس سے خطاب کر رہا ہے، باپ سے خطاب ہے، ماں سے خطاب ہے، بھائی سے خطاب ہے، دوست سے، دشمن سے، خود اپنی حیثیت حقیقت کیا ہے، جو سمجھ میں آتا ہے کہہ دیتا ہے۔ اگر طیش زیادہ ہو، غصہ زیادہ ہو، ہے نا، اور اس کے حالات ہوتے ہیں۔ اب میں بس ایک مثال دے کر گفتگو کو سمیٹ دیتا ہوں۔ جنگ کی حالت ہو، جنگ کرنے والا بھی دریدہ دہن ہو، گستاخ ہو، نازیبا کلمات کہہ چکا ہو، ऐसी कैफियत हो कि जिसे सारी दुनिया पैगंबर रहमत कहती है। उस पैगंबर रहमत ने भी अपने गुस्से का इजहार कर दिया हो। ये बहुत संभल के ये जुमला कहा है, गुस्से का इजहार, अपनी नाराजगी का इजहार। जहन आपका पहुंच गया, इसीलिए तो हमें नाज है, इसीलिए दुनिया को आप पर हसद है। खुदा आपको अहले दुनिया और अहले बातिल की नजर बद से बचाए। ये कहते हैं पता नहीं ये लोग मिंबर से क्या कहते हैं और नीचे वाह वाह होने लगती है, हमारी तो समझ ही में नहीं आता। तारीख इस्लाम पढ़ते रहिए समझ में आता रहेगा, कुरान पढ़ते रहिए समझ में आता रहेगा। तारीख और तारीख इस्लाम से, तारीख कुरान से, तारीख इस्मत से जुदा रहेंगे समझ में नहीं आएगा। कहीं नहीं, जंगे खंदक की बात कर रहा हूं, जंगे अहजाब, जंगे खंदक। लोग कहते हैं मैं जंगे नहीं पढ़ता, जी चाहता है कभी जंग भी पढ़ दूं, आज वक्त नहीं है, फिर किसी रोज इंशाल्लाह। इस जंग खंदक और जंग अहजाब की बड़ी अहमियत है, इसमें बड़े असरार और रमूज और शून और एजाज हैं, बहुत पहलू हैं, बहुत गौर तलब है ये जंग। अगर गौर तलब ना होती तो कुरान मजीद में पूरा सूरा इस जंग के नाम पर मंसूब ना होता। जंग अहजाब के नाम पे पूरा सूरा है, सूरतुल अहजाब, जंग अहजाब, जंग खंदक। ये जंग वो है कि जब तमाम बातिल कुव्वतें इस्लाम के मुकाबले में मुत्तहिद हो गई थी। आज भी दुनिया की कुछ यही सूरत हाल है, और क्या ठिठोल है, क्या मजाक है। एक जगह एक फितना पैदा हुआ, मुट्ठी भर लोगों ने सर उभारा, और उसके बाद दुनिया की बड़ी बड़ी ताकतों ने सर जोड़ा, और उसके बाद कहा कि हम 40 मुल्क मिलकर इसका मुकाबला करेंगे। फिर खबर आई 60 मुल्क मिलकर इसका मुकाबला करेंगे। फिर खबर आई कि साहब इसका मुकाबला 60 मुल्क मिलकर करेंगे, लेकिन कोई 30 साल लगेंगे जंग सर करने में। क्या मजाक है, क्या ठिठोल है, क्या फरेब है इंसानियत के साथ, क्या फरेब है इंसानियत के साथ। इंसानों बेदार हो जाओ, ऐसे हुक्मरानों से इजहार बरात और इजहार नफरत करना तौहीद का अव्वलीन तकाजा है। ऐसे इंसानों से नफरत, ऐसे अफराद से बेजारी, ऐसे सरबराहों पर लानत। मुट्ठी भर लोग, 40 बड़े मुल्क, 60 मुल्क मिलकर मुकाबला कर रहे। हमारे यहां हिंदुस्तान में गांव देहात के जो साइकिल रिक्शा चलाने वाले लोग हैं ना, जो मकतब नहीं गए, स्कूल नहीं गए, दस्तखत करना नहीं आता, वो भी खबर सुनते हैं टीवी से, रेडियो से, और आपस में कहते हैं कि ये सब अमेरिका का फितना है। मुसलमानों की बात नहीं कर रहा हूं मैं, इमाम खुमैनी के मुकल्लिदों की बात नहीं कर रहा हूं मैं, इमाम खुमैनी के मुकल्लिदों की बात नहीं कर रहा हूं। जहां कहीं कुछ हुआ वो कहते हैं ये रिक्शा पुलर्स, ये साइकिल रिक्शा चलाने वाले जाहिल।
इतना रुसवा हो जाने के बाद तो कुछ गैरत करें। रुसवाई की भी कोई हद होती है, और फरेबकारी की भी कोई हद होती है।
आसमान से तैयारों के जरिए से असलहे गिराए जा रहे हैं ताकि बातिल का मुकाबला किया जाए। असलहे इस तरह गिराए कि बातिल ही ले गया उठा के। क्या अच्छी आपकी टेक्नोलॉजी है माशाल्लाह। आप तो कहते हैं कि हम ह्यूस्टन की लैब में बैठकर दूर तरीन सितारों को देख लेते हैं और उनकी हरकत को देख लेते हैं और नाप लेते हैं और पहचान लेते हैं और हमने कायनात के सारे और छोर इधर उधर सब देख लिया, कहीं न जन्नत है न जहन्नम है न खुदा है, सामने नजर नहीं आ रहा है कि कुर्द किधर है दाइश किधर है। मजाक है, क्या मजाक है। याद रहे कि अहले तौहीद ऐसे फरेब में नहीं आ सकते। देखिए ना कौन कौन फरेब में है और ये सब देख रहे हैं अपनी आंखों से। मैं जुमला कहता हूं और इस जुमले का जिम्मेदार मैं हूं, जिसे जी चाहे मुझे सजा दे। ऐसे फरेब देने वालों पर भी लानत, इनका फरेब खाने वालों पर भी लानत। इस फरेब का पर्दा यही दो नारे चाक करते हैं, या अली हक का नारा या लब्बैक या हुसैन। और आप देखिए सब फरेब में मुब्तला हैं, अगर कोई मुब्तला नहीं है तो कौन। वह एक मुल्क है, हमें तो एक ही मुल्क नजर आता है, मुझे एक ही मुल्क नजर आता है। आप हमें दोबारा यहां जहमत दें आने की या जहमत ना दें, हमें एक ही मुल्क नजर आता है इस वक्त। हमें बस इस वक्त बस हमें मुझे मैं अकीलुल गरवी मुझे बस एक मुल्क नजर आता है जो कलिमा ला इलाहा इल्लल्लाह के तकाजों को पूरा कर रहा हो, और वो है इस्लामी जमहूरी ईरान। एक ही है रहबर हमारा इस वक्त, एक ही है रहबर। इत्तेफाक यह है कि हमारा पहला मासूम रहबर का नाम भी अली था, आज हमारा गैर मासूम रहबर जो है नाम उसका भी अली है, और दोनों मास पर चाहे अली खामेनेई हो या अली सिस्तानी हैं दोनों अली। परवरदिगार हमारे सरों पर और तमाम आलम बशरी पर, तमाम इंसानों पर आयतुल्लाह अल-उज़्मा सैयद अली खामनेई का साया बरकरार रखे, आयतुल्लाह अल-उज़्मा सैयद अली हुसैनी सिस्तानी का साया बरकरार रखे। आखिर आयतुल्लाह अल-उज़्मा सैयद अली सिस्तानी किसी हुकूमत के सरबराह तो है नहीं, किसी हुकूमत के सरबराह नहीं है, ना प्रेसिडेंट है, ना प्राइम मिनिस्टर है, ना किसी पार्लियामेंट के स्पीकर हैं, ना किसी स्टेट के गवर्नर हैं, कुछ नहीं है। लेकिन यूएन के सेक्रेटरी जनरल जनाब बान की मून साहब नजफ अशरफ की उन तारीख गलियों में उनकी दस्तबोसी के लिए तशरीफ ले गए थे। क्यों गए थे?
بس ایک جملہ کہوں گا، یہ سیاسی تقریر نہیں ہے، یہ دینی مسائل ہیں، یہ توحید کے باتیں، یہ توحید کی باتیں. سیستانی کون ہے؟ دنیا کے کسی ملک کا سربراہ نہیں ہے، ملک خدا کا ایک اچھا شہری ہے. ملک خدا کا ایک اچھا شہری ہے، بس میں اس سے زیادہ نہیں کہہ رہا ہوں. آیت اللہ العظمیٰ، مرض تقلید، وہ سب اپنی جگہ. ملک خدا کا ایک اچھا شہری، ایک مقدس، ایک متقی، ایک اہل لا الہ الا اللہ، ایک اہل محمد رسول اللہ، ایک اہل علی ولی اللہ. نام علی ہے، نسب حسینی ہے. آیت اللہ العظمہ، مرجع تقلید، سید علی سیستانی، حسینی النسب. آیت اللہ العظمہ، سید علی خامنئی، حسینی النسب. یہ بھی علی حسینی، وہ بھی علی حسینی. ماتم کی جگہ یہ بھی ہے، علی کے مقابلے پر کوئی نام آیا تو وہ بھی بہت پرانا نام. ہم کیا کریں؟ خاموش ہمیں کرنا ہو تو نام بدل دو، صلوات پڑھ دے محمد و آل محمد. تمہاری رگوں میں جو خون دوڑ رہا ہے، اس لہو کی موسیقی میں بھی لا الہ الا اللہ کی گونج. دل کے آہنگ پر بس ایک نغمہ ہو، نغمہ ہے لا الہ الا اللہ. جب لا الہ الا اللہ کا نغمہ ہوگا تو پھر نہ امریکہ، نہ اسرائیل، نہ مشرق، نہ مغرب، نہ زمین، نہ آسمان. بھروسہ صرف خدا پر ہوگا جو خالق زمین و آسمان. سہارا صرف محمد کا ہوگا، مدد صرف علی کی ہوگی. علی کی مدد کیوں ہوگی؟ کیوں اللہ نے علی ابن ابی طالب کو یہ قوتیں عطا کی کہ وہ اللہ کے بندوں کو کی مدد کرتے ہیں؟ اس لیے کہ علی کسی بھی حال میں اللہ کا لحاظ علی کی آنکھوں سے اوجھل ہوتا ہی نہیں. جنگ احزاب، جنگ احزاب، احزاب سے جدید احزاب تک پہنچ گیا تھا نا، جدید احزاب. یہ آج کیا ہے؟ یہ 40 ملک اور 60 ملک کیا احزاب، ساری باطل طاقتیں اکٹھا ہو گئی ہیں. کس لیے؟ تاکہ مسلمانوں کو چین کی نیند سونے نہ دیں. بس ایک ہی ہدف ہے، 1-point program. مسلمانوں کو چین کی نیند سونے نہ دو، اور اتنا ستاؤ کہ یہ اللہ اللہ کہنا بھول جائیں. منصوبہ یہ، سیاستدانوں سے لے کر اور سائنسدانوں تک، میں نے خود اپنے کانوں سے سنی ہے یہ تقریر. ایک بہت بڑا سائنسداں اس عصر حاضر کا، جو نوبل پرائز بھی فزکس کا پا چکا ہے، اسٹیون ہائنبرگ، اس نے گفتگو میں کہا اس وقت سب سے بڑی مشکل اسلام ہے. میں نے خود سنا اسلام، اس لیے کہ ان کا عقیدہ متزلزل نہیں ہوتا خدا پر. خدا پر، گاڈ پر، اللہ پر ان کا عقیدہ متزلزل نہیں ہوتا، اس لیے یہ اسلام اور مسلمان یہ سب سے بڑی مصیبت ہیں۔ اپنی قیمت سمجھیں مسلمان، اور کلمہ لا الہ الا اللہ کی عظمت کو سمجھیں۔ اس لیے پورا ایک منصوبہ ہے ساری دنیا ایک ساتھ کہ ان کے زبانوں پہ اب لا الہ الا اللہ نہ آنے پائے۔ ایک دوسرے کو سکھا دو کہ اللہ اکبر کہہ کے ذبح کریں، نتیجہ یہ ہوگا کہ ان کی نسلیں اللہ اکبر کے لفظ سے وحشت کریں گی، نفرت کریں گی، جیسے ہی اللہ اکبر سنیں گی بھاگیں گی، نفرت کریں گی، یہی اللہ اکبر کہہ کے میرے باپ کو قتل کیا گیا تھا، یہی اللہ اکبر کہہ کے میری ماں کی عصمت لوٹی گئی تھی، یہ سازش ہے، منصوبہ ہے۔ مگر خدا کے مقابلے پر کبھی کوئی منصوبہ نہ کامل ہوا ہے اور نہ ہوگا۔ مکروا ومکر اللہ واللہ خیر الماکرین۔ وہ اپنی سازشیں کرتے ہیں، اللہ اپنی تدبیریں کرتا ہے، اور اللہ بہترین تدبیریں کرنے والا۔ آپ بھیجتے رہیے ڈرون، اللہ والے گراتے رہیں گے۔ کس طاقت پہ ایران نے گرا دیا یو ایس کا ڈرون؟ کس طاقت پہ، کس طاقت پہ؟ سائنس کا ناز آپ کو ہے، ٹیکنالوجی کا غرور آپ کو ہے، ہر چیز پر اجارت داری آپ کی ہے۔ فقیر ملت جس کے پیسے بھی آپ نے چھین رکھے ہیں، اس کو روٹی کا نوالا کھانے کا بھی حق نہیں ہے؟ سنیں، ہاتھوں میں کوڑا اور چھڑی لے کر کلمہ پڑھوانے والے سنیں، کلمہ لا الہ الا اللہ کی طاقت دیکھنا ہو تو ایرانی جوانوں کو دیکھو۔ یہ لا الہ الا اللہ کی طاقت سے باطل کو سر نگوں کر رہے ہیں۔ لا الہ الا اللہ کی طاقت ہے، جو محفوظ ہے تو کہاں۔ امام خمینی کا جملہ تھا، ہمیں تو جو کچھ ملا ہے عاشورہ سے ملا ہے، تمہیں اندازہ نہیں ہے عاشورہ کی طاقت کیا ہے۔ ابھی صبر کیجئے گا، ضبط کیجئے گا، اور ماں فرمائیں گے حضرات کے وقت میں اضافہ ہوتا چلا جا رہا ہے، مگر یہ بحثیں کہنے کی ہیں۔ دیکھو سچی طاقت لا الہ الا اللہ کی کہاں ہے۔ ایران کے جوان معصوم نہیں ہیں، سب غیر معصوم ہیں، وہاں کے علماء کوئی معصوم نہیں، سب غیر معصوم۔ خامنئی صاحب معصوم تھوڑی ہیں، سیستانی صاحب معصوم نہیں، غیر معصوم ہیں۔ یہ غیر معصوم بھی اگر مکتب معصوم میں پرورش پاتے ہیں، کیا کیفیت ہوتی ہے۔ اور پھر یہ تو فقیہ ہیں، عالم ہیں، قرآن و حدیث کا کے سرمایہ دار ہیں، اس کے سرمایہ سے استفادہ کرنے والے ہیں۔ یہ جوان ایرانی جوان، ان کی قوتوں کا اندازہ ہے آپ کو؟ ان کے جوش ایمانی کا اندازہ ہے آپ کو؟ ان کے اخلاص عمل کا اندازہ ہے آپ کو؟ یہ جب یا حسین کہہ کر میدان میں نکلتے ہیں تو دنیا کی بڑی بڑی طاقتیں لرستی آئیں، لرستی آئیں۔ یہ نتیجہ ہے صرف عشق خدا اور مودت اہل بیت مصطفیٰ کا۔ یہ یا علی یا علی کہنے والوں کی قوت ہے تو علی کی قوت کیا ہوگی؟ یہ بچپن سے خدا ہماری ماؤں کو جزائے خیر دے، جنہوں نے دودھ پلایا تو اس سینے سے جس پر یا حسین کر کے ماتم کرتی ہیں، اور انگلی پکڑ کے چلایا تو سکھایا یا علی کہہ کے چلا کرو بیٹا، یا علی کہہ کے چلو، ادھر بچے کو ٹھوکر لگی یا علی۔ کون، کس علی کو پکارتے ہیں ہم؟ किस अली को पुकारते हैं हम? उस अली को जिसे खैबर में मुस्तफा ने पुकारा।
जिसे खंदक में मुस्तफा ने पुकारा। अल्लाह का वो खालिस और मुखलिस और मुखलस बंदा। खुलूस की कैफियत हमेशा अल्लाह सामने रहे, हर अमल अल्लाह की खातिर हो। गुस्से की कैफियत, तैश की कैफियत। आने वाला शकी और लाइन आता है, सब जानते हैं। बस अब तकरीर मुकम्मल हो जाए, जुमला अधूरा न रह जाए, इसलिए मुकम्मल कर रहा हूं। खंदक पार करता है और ललकारता है मुसलमानों को, कहां हो तुम, तुम्हारी गैरतों को क्या हो गया, बहिश्त में कोई नहीं जाना चाहता, गाजी कोई नहीं बनना चाहता, शहीद कोई नहीं बनना चाहता, आओ हमारे सामने आओ। और कैफियत क्या थी? मैं कुछ नहीं कहता, अहले तारीख लिखते हैं कि इस तरह सर झुके हुए थे कि जैसे सरों पे परिंदे बैठे हुए हों, और जरा सा सर को जुम्बिश होगी तो परिंदे उड़ जाएंगे। पता नहीं ये परिंदे ही थे या रूहें निकल के परिंदों की शक्ल में बैठ गईं। इंसानी रूह को शुआरा तायर से तशबीह भी देते हैं, तायर रूह को तायर से तशबीह भी देते हैं। और बहुत सी माइथोलॉजीज में तायर जो है वो रूह है इंसानी के लिए इस्तेमाल होता है, वो एक अलग बात है। तो ये तारीख ने लिखा कि सर ऐसे झुके हुए थे कि जरा सी जुम्बिश होगी तो परिंदे उड़ जाएंगे, इसलिए कि दिल में यकीन था कि अगर हम मैदान में गए तो तायर रूह उड़ जाएगा। अलामत थी, एक अलामती हैयत थी, ये जो पोजीशन थी सिंबॉलिक पोजीशन थी, ताकि या रसूल्ला आपको अंदाजा हो जाए इस सर पे तायर नहीं बैठे हैं, ये हमारे दिल का यकीन है कि हम मैदान में गए और तायर रूह उड़ा, इसलिए हमें बख्श दीजिए। हुजूर ने कहा कौन है जो इस शकी के सामने जाए? बगैज व गजब की कैफियत ये देखिए कि हुजूर ने कहा मन लिहाजल कल्ब, कौन है जो इस कुत्ते के मुकाबले पे जाए। कभी तशरीह में कर चुका हूं कि हुजूर ने कुत्ता क्यों कहा था, ये तशरीह कर चुका हूं। अगर आप हजरात के जहनों से निकल गई हुई होगी बात तो फिर किसी दिन अर्ज करूंगा। हर मरतबा अली इब्न अबी तालिब खड़े हो गए, तीन मरतबा बिठाया, लेकिन फिर आखिर में हजरत ही को भेजा, हजरत के सर पे अपने हाथों से अमामा बांधा। या रसूल अल्लाह, भेज रहे हैं मैदान जंग में तो अपनी तलवार दे दीजिए, अपना अमामा क्यों बांध रहे हैं? जंग अहजाब, जंग रसूल अल्लाह मैदान में भेज रहे हैं जंग के लिए, अपनी तलवार दे दीजिए, नेजा दे दीजिए, जेरा दे दी, अमामा किस लिए अपना दे रहे हैं? कह रहे ताकि मालूम रहे कि जंग हो या सोल, हमारा मुकम्मल जानशीन है तो मुर्तजा है। खुदा की एक बलंतर सलावात दे, अमामा सर मुबारक पे बांधा, तलवार दी, दुआ की, भेजा, अमीरुल मोमिनीन इस्लाम तशरीफ ले गए और उसे गुफ्तगू हुई, जरबतों की रद्दोबदल हुई और हजरत ने एक वार ऐसा कारी किया कि वो जमीन पर आ गया। अब बस इतना रह गया था कि सर कलम करें। उसने गुस्ताखी की और अली पलट आए। गुस्ताखी की और अली पलट आए, ये किस लिए पलट आए? अल्लाह का लिहाज। अली का खंजर भी चलता है तो खुदा की खातिर, ऐसा खालिसाना। جب اتنی مخلصانہ ضرب ہوتی ہے تب پیغمبر خدا فرماتے ہیں ضرب تو علی یوم الخندق افضل من عبادت الثقلین، علی کی ایک ضربت روز خندق تمام انسانوں اور تمام جنوں کی عبادت سے افضل ہے. افضل ہے، بس گفتگو تمام. ایسے علی کی ذریت، ایسے مخلص علی، خالص علی، مخلص علی، ایسے علی یہ ولی کی ذریت میں جو بھی ہوا لاجواب ہوا. زینب کی کیا مخلص، کیا خالصانہ قربانی ہے اللہ کی. طاقت باقی نہیں رہ گئی، اب بس ایک دو جملوں سے زیادہ پڑھ نہیں پاؤں گا. مدینے سے جب حضرت ابو عبداللہ تشریف لے چلے تو ساتھ میں اہل حرم کو لے کے چلے، ساتھ میں زینب کو لے کے چلے، اور اس کے بعد کچھ فاصلے پر جب پہنچے ہیں اس سفر ہجرت میں تو حضرت عبداللہ ابن جعفر سیار اپنے دو بیٹوں کو لائے اور کہا حسین یہ بیٹے ساتھ جائیں گے. اب یہ دونوں بیٹے جناب عبداللہ ابن جعفر تیار کے نمائندے بھی ہیں اور بی بی زینب کے نمائندے بھی ہیں. کربلا قافلہ پہنچا، 9 محرم آ گئی. وہ زینب جس نے 2 محرم کو غبار کربلا، خاک کربلا سے اپنے بھائی کی لہو کی خوشبو محسوس کی تھی تو غش کر گئی تھی، غش کر گئی تھی. لیکن وہی زینب، کسی اور کو نہیں، اپنے دونوں بچوں کو شب عاشور آمادہ کر رہی ہے، بیٹا کل مجھے سرخرو کر دینا. بیٹا یہ حسین تمہارے بس ماموں نہیں ہیں، یہ حسین میرے بھائی نہیں ہیں، یہ حسین فرزند رسول ہیں، یہ حسین حجت خدا ہیں، یہ حسین امام برحق ہیں، یہ حسین خلیفۃ اللہ ہیں، یہ حسین ملک خدا میں اللہ کا خلیفہ ہے. حسین بیٹا صرف ماموں نہ سمجھنا، ان پہ جان نثار کرنا ہے کل. شب بھر ہمارا سلام ہو کربلا کی ماؤں پر. بس اب طاقت بالکل نہیں رہ گئی. شب بھر بی بی نے بچوں کی تربیت کی، بچوں کا حوصلہ بلند کیا، صبح نمودار ہوئی، سرکار سید الشہداء نے نماز با جماعت ادا کی، اور اس کے بعد دشمن نے حملہ کیا، حملہ اولا میں بہت سے انصار شہید ہوئے، اس کے بعد دست بدست جنگ کا سلسلہ جاری ہوا. جب انصار کا سلسلہ ختم ہو گیا، اعزاء اور اقربا کا سلسلہ شروع ہوا، تو ایک منزل وہ آئی کہ بی بی زینب کے دونوں بچے اون و محمد آقا حسین کے سامنے آ کے کھڑے ہو گئے، ہمیں بھی مرنے کی اجازت دے دیجیے. میدان کربلا کا نقشہ جن نگاہوں میں ہے وہ جانتے ہیں کیا کیفیت تھی. پیچھے خیمہ ہے، خیمے سے ذرا فاصلے پر ایک عالم نصب ہے، اس عالم کے پھریرے کے سائے میں حسین اپنے گھوڑے پہ تشریف فرما ہے، دو بچے آ کے سامنے کھڑے ہوئے، پردے کے پیچھے ماں ہے،
सामने बच्चे हैं, हुसैन की गुफ्तगू माँ सुन रही है, बच्चे कह रहे हैं मामू जान हमें मरने की इजाजत दे दीजिए। आका तामुल फरमा रहे हैं, पीछे से आवाज आई भैया मुझे सुरखरू होने का मौका दो। अजरकुम अल्लाह। बस मुझमें अब पढ़ने की बिल्कुल ताकत नहीं है। खुदा आपका गिरिया कबूल फरमाए। हमारी माओं में, हमारी बहनों में वो तहजीब पैदा हो जाए कि अपने बच्चों की तरबियत इश्क खुदा और इताअत इमाम के जज्बात के साथ कर सकें। जनाब औन मोहम्मद की मिसालें सामने रखें। जनाब औन मोहम्मद मैदान में गए और बेपनाह जंग की। अभी जंग का बज़ाहिर सिनोसाल नहीं है, जंग का कोई तजर्बा भी नहीं है, मगर अहले तारीख ने लिखा है दोनों बच्चों ने बहुत से अश्किया को तहे तेख किया, लेकिन जब दस्त बदस्त जंग में दोनों बच्चों को कोई जेर न कर सका तो एक मर्तबा आवाज दी इन्हें चारों तरफ से घेर लिया जाए। ये कोई और नहीं है, बनी हाशिम के बच्चे हैं। और उसके बाद हर तरफ से तलवारें, हर तरफ से तीर, हर तरफ से नैजे पड़ने लगे, बच्चे जख्मी होने लगे, जिस्म से लहू बहने लगा और फिर बच्चे डगमगा कर जमीन पर आए। वहीं से आवाज दी मामू जान हमारा आखिरी सलाम। हुसैन मैदान की तरफ गए और हुसैन के साथ जनाब अब्बास हैं, और जाने के बाद दोनों बच्चों को लेकर खैमागाह में आए। जब बच्चों को मैदान में भेजना था तो ज़ैनब खैमागाह पर दरे खैमा पर पर्दे के पीछे खड़ी थी। जब बच्चों के लाशें आए ज़ैनब दरे खैमा पे मौजूद नहीं थी। हुसैन बच्चों को लाए, जमीन पे लेटा दिया और उसके बाद नजफ़ अशरफ के एक अजीमुल मर्तबत खतीब और मेरे बिरादर मुअज़्ज़म मौलाना ज़ुल्क़द्र रज़वी साहब के उस्ताद अदब अल्लामे सैयद मेहदी सुवैद अल खतीब, एक फकीह भी थे, खतीब भी थे, एक जिम्मेदार मुअर्रिख़ और आलिम थे, बहुत अच्छे मुदर्रिस थे। उन्होंने लिखा भी है और बयान भी करते थे। कहते थे हुसैन का उस दिन अंदाज ये था, दोनों बच्चों के लाशों को लेटाया, खुद दोनों के दरमियान लेट गए। कभी दाहिने मुड़ते थे और उनका प्यार करते थे, कभी बाएं मोहम्मद को प्यार करते थे, कभी इस बच्चे को सीने से लगाया, कभी उस बच्चे को सीने से लगाया। और उसके बाद आवाज दी मेरी बहन ज़ैनब, आओ तुम्हारी कुर्बानी कबूल हो गई, खुदा तुम्हें जज़ाए खैर दे, तुम्हारी कुर्बानी कबूल हो
अभी प्यार देगे सूते संवारे बचपन। भी प्यार देखे तू ते सवारे।